जी बिस्मिल्लाह कीजिए
ये बाकी बाकी मेंबर जो हैं
जी
ये भी बहुत तवज्जो से सुन रहे हैं। इन्होंने कहा कि एक दिन पहले हम इसको खुद से रीड करें और सवाल बनाएं, ये उनका काफी सपोर्ट रही मुझे
जी
सवाल
जी
लिखने में भी।
सही जी, आज का सवाल फरमाइए।
पहला सवाल जो अभी आया ये सफा नंबर 16 पर जो लिखा है कि ये मजमून चाहे 10,000 साल पहले लिखा जाए या बाद में लिखा जाए, इसको मुताला कर सकता है मजमून निकाल, ये मुताला करने की नौयत क्या होगी?
ये जो आज आपने एक मैसेज किया है, आपने ग्रुप में एक मैसेज किया है और वो मैसेज कुछ यूं हैं, हजूर मुर्शिदे करीम के अल्फाज हैं। मैं जरा आपकी तवज्जो दिलाता हूं कि जमाना शऊर और लाशऊर की दस्तावेजी फिल्म है। यानी व्हाट इज टाइम? टाइम इज ए डॉक्यूमेंट्री ऑफ योर कॉन्शियस एंड अनकॉन्शियस। गौर करें, मैं इस जुमले की तरफ क्यों आया, क्योंकि इसमें हमारे सैकड़ों सवालों के जवाब मौजूद हैं। फरमा रहे हैं कि वक्त क्या है, ये शऊर और लाशऊर की दस्तावेजी फिल्म है, एक डॉक्यूमेंट्री है। कहां? अब लाशऊर क्या है? वो गैब में मौजूद मजहर है। जरा एक एक बात की गहराई महसूस करें। क्या कहा? लाशऊर क्या है? गैब में मजहर है। और शऊर इस मजहर का वकूफ है, यानी जो कुछ लाशऊर में डिस्प्ले हो रहा है, शऊर उसको जब अंडरस्टैंड करता है, कंप्रीहेंड कर लेता है, उसका वकूफ हासिल कर लेता है, तो वो शऊर कहलाता है, वरना बेवकूफ हो जाता है। वकूफ नहीं करता तो क्या हुआ? वो शऊर बेवकूफ हो गया। सिर्फ अल्फाज की गहराई नोट करें, यानी तखलीकात की बातनी तर्जों का मुशाहिदा शऊर है। शऊर क्या है? किसी चीज की बातनी तर्जों का मुशाहिदा। देखिए, ये गिने हुए अल्फाज हैं, 7 लफ्जों में, 8 लफ्जों में उन्होंने क्या कहा कि जमाना शऊर और लाशऊर की दस्तावेजी फिल्म है। ये बात मैंने क्यों रेफर की? आप जरा अपना सवाल दोहराएं। जी, क्या मैंने जी जी बात ताजा हो गई आपके जहन में कि मैंने क्यों रेफर किया कि ये जो मजमून है ये लाशऊर में मजहर है। क्या कहा? लाशऊर में वो अजल से मजहर है। वो 10,000 साल पहले आपने पढ़ लिया, आज पढ़ लिया, या 10,000 साल बाद पढ़ें, ये शऊर को वकूफ जब भी हासिल हुआ। आपको समझ आई मैंने क्यों आपका ये मैसेज कितना रेलिवेंट है? ये जो आपने जुमला हजूर मुर्शिदे करीम के उसमें मतलब तबसत आपके तबसत से हजूर मुर्शिदे करीम का जुमला जो आपने ग्रुप में हम तक पहुंचाया वो क्या है? ये सारी कहानी इतनी सी है कि लाशऊर में एक डॉक्यूमेंट पड़ा है, ठीक है। अब आज का बंदा, क्योंकि हमारे जहन में जमाने की तर्जें वो हैं जो मुआशरे ने दी हैं, ان کو نہ قرآن اکنالج کرتا ہے, یعنی اللہ اکنالج نہیں کرتا, تو اللہ والے بھی نہیں کرتے. وہ ہمیں سمجھا رہے ہیں کہ زمانے کی جو طرزیں ہم نے ماضی مستقبل اور حال رکھا ہوا ہے یہ سب فکشن ہے. یہاں سے بات کا آغاز ہوتا ہے اور کیا فرمایا کہ بھی مثال دی ہے ثابتہ کی, عیان کی, جویہ کی, کہ ایک مضمون لاشعور ہے نا. ثابتہ کا مطلب یہ اصطلاحات ہیں, کس کی؟ تصوف کی. حضور قلندر بابا اولیاء کیا کر رہے ہیں؟ اسے عام زندگی کی مثالوں سے واضح کر رہے ہیں کہ یہ کوئی دور پرے کی بات نہیں ہے. یہ مضمون نگار کی مثال دے کے انہوں نے بات واضح کر دی کہ وہ مضمون کہاں پڑا ہے, اس کے ثابتہ میں, وہاں سے کہاں آیا اس کے ذہن میں. اب ثابتہ کو آپ نے روح کہہ دیا, جہاں کوئی چیز ثبت ہے اس لیے اسے ثابتہ کہا. ثبت ہونے سے کوئی چیز نقش ہے, اس نقش کو جب وہ وہاں سے نقش کی ریفلیکشن چلی آپ کے ذہن میں آئی, پھر آپ کے شعور میں آئی, تو آپ نے کیا کیا, یا تو اسے لفظ با لفظ پڑھا یا لکھا. یہ لکھنا یا پڑھنا مادی زون میں ہو رہا ہے, تو کہاں سے آ رہا ہے؟ ہاتھ لکھ رہے ہیں, آنکھیں پڑھ رہی ہیں, لیکن پیچھے سمجھ کس کو آ رہی ہے؟ ذہن کو. ذہن کہاں تک دیکھ رہا ہے؟ وہ اوپر روح کی سطح پہ, ورنہ مفہوم ہی نہیں سمجھ آتا. آج ہمارا نظام تعلیم ہمیں کس چیز سے محروم کیے ہوئے؟ غور و فکر سے. سکولوں میں سوال پوچھنا ممنوع ہے, شجر ممنوع بنا دیا سوال پوچھنے کو. کیوں بھائی؟ جب آپ سوال نہیں پوچھیں گے آپ کے اپنا ذہن نہیں کام کرے گا. سوال کا آنا ثبوت ہے کہ آپ کے ذہن نے کام کیا, تجسس کیا. تجسس اللہ کی صفت محیط کا عکس ہے. انسان کے اندر اللہ کی صفت محیط کیا ہے؟ تجسس. یعنی اس کے ذہن میں سوال آئیں گے. اب جب یہ سوال آئیں گے تو اس کے جواب بھی آئیں گے. اب جواب وہ کسی سے پوچھتا ہے اور مان لیتا ہے, یا بات پوچھتا ہے اور اس پہ غور کرتا ہے, پھر اس کو تولتا ہے اور پھر مطمئن ہوتا ہے یا نہیں ہوتا. اگر نہیں ہوتا تو اپنے اندر کھوجتا ہے. اپنے اندر کھوجتا ہے تو رفتہ رفتہ اس کا کانسیپٹ کلیئر ہوتا چلا جاتا ہے. جیسے میں نے کیا عرض کیا کہ 10,000 سال کا لفظ جو ہے وہ ماضی میں بھی ریفر کر رہا ہے اور مستقبل کو بھی. اصل کہانی کیا ہے کہ زمانے کا کیا ہے, زمانہ کسے کہتے ہیں, یہ آگے چل کے ہم اس کتاب میں اس کی وضاحت پڑھیں گے. اور یہ تصور کو انہوں نے ٹھیک کرنے کی بنیاد رکھ دی. یہ جو مثال دی ہے, یہ مثال جو ہے یہ ساری کی ساری کیا ہے کہ عام زندگی کی مثال. عام زندگی کی مثال دے کے انہوں نے بتایا کہ مضمون نگار کو مضمون کا ایک ہلکا سا آئیڈیا آتا ہے کہ اس موضوع پہ مجھے لکھنا چاہیے. اس کے ذہن میں صرف ایک آئیڈیا ہوتا ہے. اب وہ آئیڈیا کتنا سا, ایک نقطہ ہے. جب وہ اس پہ غور کرتا ہے, اس آئیڈیا کو ترتیب دیتا ہے کہ میں اس کی ابتدا یوں کروں گا, اس کو یوں بیان کروں گا, اس میں یہ کہوں گا, اس میں یہ مثال دوں گا, اس کو یوں کنکلیوڈ کروں گا, وہ یہ ساری باتیں طے کرتا ہے. وہ باتیں طے کر کے اس کو تحریر کی صورت دیتا ہے, وہ مظہر بن جاتا ہے. تو یہ ثابتہ آئیڈیا ہو گیا, اس کو ترتیب دینا عیان یا عین ہو گیا, اور پھر اس کو جویہ بہا دیتا ہے. جویہ کہتے ہیں بہنے کو, کانفلوئنس, جہاں پہ دو دھاریں ملتی ہیں, مادیت کی اور ذہن میں آنے والی لہریں جہاں پہ یکجا ہو جاتی ہیں, اس کو جویہ کہتے ہیں. بات واضح ہو گئی؟
جی بہت شکریہ.
یعنی जमाने में हर चीज एक ही नुक्ते में नक्श है, वो साबिता है। अब अगर कोई साबिता तक अप्रोच कर लेता है तो वहां चूंकि रियल टाइम है, वहां पे जमानियत का ये कॉन्सेप्ट नहीं काम करता जो मेरे और आपके हाँ राइज है। अगर हम इस राइज कॉन्सेप्ट से उभर के उस मफहूम को समझ लें जहां चीजें एग्जिस्ट कर रही हैं, तो ये आगे चल के आप जुमला पढ़ेंगे तो आपको ये इस वक्त का अर्ज किया हुआ ये जुमला उस वक्त वाजे हो जाएगा क्या कि एक ही लम्हा है, उसी की तकसीम और उसी की इदराक की तर्जों का नाम माजी मुस्तकबिल और हाल है। क्या वक्त अपनी जगह, क्या कहा अब्बा ने कि दस्तावेजी फिल्म है, किसकी, शऊर और लाशऊर की, और बताया कि लाशऊर में गैब में मजहर का नाम है और शऊर उस मजहर का वकूफ है जो गैब में है। क्या डेफिनेशन है! आप अगर सिर्फ ये डेफिनेशन समझ गए तो यूं समझिए कि आधी लौह कलम आप समझ गए। ये इतना खूबसूरत और इतना बरमहल और इतना बर वक्त मैसेज आपने किया है कि मैं अशश कर उठा हूं अल्लाह के इंतजाम पे कि अल्लाह रब्बे करीम ने आपके सवालों का जवाब खुद आपके जरिए इस मैसेज में दिलवाया, और वो भी हजूर मुर्शिदे करीम के अल्फाज में, और कितने जामे अल्फाज हैं कि आप इसको चुंगम की तरह चबाते रहें और मजा लेते रहें या फीडर की तरह इसको चूसते रहें। इसमें बहुत बातें हैं। इस अगर ये कॉन्सेप्ट वाजे हो गया जो अब्बा ने फरमाया कि वक्त यानी जमाना क्या है, जमानियत किसे कहते हैं, पूरा कॉन्सेप्ट इतने आसान पैराए में कि ये शऊर और लाशऊर की दस्तावेजी फिल्म है। हाउ सिंप्लीफाइड! और बताया कि भी लाशऊर क्या है, वो जो गैब में डिस्प्ले हो रहा है वो सारा लाशऊर है, गैब में मजहर। और जो जहन गैब में मौजूद उस मजहर का वकूफ हासिल कर लेता है। वकूफ का क्या मतलब है? मैंने अंग्रेजी का लफ्ज कंप्रीहेंशन, कंप्रीहेंड कर लेता है। कंप्रीहेंशन किसे कहते हैं? जहन की गिरफ्त में ले आ जाता है। मजहर को जहन जब अपनी गिरफ्त में ले लेता है तो वो शऊर बन जाता है। तो ये बात आपकी समझ में आ गई मैंने क्यों रेफर किया इसको। हजूर कलंदर बाबौलिया ने ये राज बताया कि ये साबिता में सारा रिकॉर्ड पड़ा है, रिकॉर्ड पड़ा है। आप उसका मुतालिया चाहे 10,000 साल पीछे जाके करें या 10,000 साल आगे। हजूर अलैहिस्सलाम को अभी 1400 साल हुए, बात हो रही है 10,000 साल की। आप इससे अंदाजा कर लीजिए कि वक्त का क्या यूनिट चल रहा है उनके जेन में। जी इरशाद फरमाइए अगला सवाल। जी वालेकुम अस्सलाम।
सर ये इंसान का लाशऊर अच्छी तरह जानता है कि कायनात के हर जर्रे की शक्ल सूरत हरकत और बातनी हिस्सियात क्या है।
बिल्कुल,
ये वो बातनी हिस्सियात वो जिसको हम सिक्स सेंस।
नहीं यहाँ पे जी बातनी हिस्सियात यानी आपके सामने फर्ज करें कि पानी का एक गिलास पड़ा है। पानी खुद क्या फील कर रहा है, पानी के अंदर क्या खासियतें हैं, पानी के अंदर क्या खूबियां हैं, ये उसकी बातनी। क्या लफ्ज बोला आपने? कैफियत। तो यहां पे अगर कैफियत कैसे होती है कि वो क्या फील कर रहा है, हम फीलिंग लेते हैं ना नॉर्मली, हर जर्रे की बातनी कैफियत क्या। अक्सर आपने देखा होगा या सुना होगा जुमला ये कि भाई हम रॉक बॉल जाते हैं तो कहते हैं, ये अब्बा ने जुमला कहा था, बल्कि मैं वजाहत ज्यादा कर दूं कि भाई ये फूल जो है ना, ये अजीमी बच्चों को देख के खिल उठते हैं। क्या मतलब हुआ? उन्हें पता है कि फूल अजीमी बच्चों को देख के खिल उठते हैं, उन्हें उनकी ये बातनी कैफियत पता है। हालांकि फूल तो हर वक्त ही खिला रहता है लेकिन गौर करें, हमारी तवज्जो नहीं जाती इस तरफ। हजूर ने दिलवाई। तो इंसान का लाशऊर, अभी आपने क्या सुना, ये जो हजूर मुर्शिद करीम के मैसेज को, जिसको मैंने इतना एम्फेसिस के साथ अर्ज किया कि इस पे तवज्जो दे, क्या है कि वक्त क्या है, उसके अंदर सब कुछ मौजूद है, शऊर भी लाशऊर भी। लाशऊर के अंदर हर चीज मजर है, गैब में मजर है, गैब में मजर है, यानी हमें आपको उसका इजहार समझ नहीं आ रहा, इसको बातनी कैफियत ही कहेंगे ना। तो जब बंदे का शऊर अपने जाती इगराज़ो मकासद से बुलंद हो जाता है तो वो दूसरी चीजों की कैफियत को फील करने लगता है। इसी तरह एक दफा वहां जहां ये मुराकबा हॉल में रिसेप्शन है ना, यहां पे एक दरख्त लगा हुआ था, यहां लगवाया गया था, तो मरीज आते थे तो यहां टोकन लेते थे, तो पूरे मुराकबा हॉल में वो दरख्त सबसे ज्यादा मदकूक और मुरझाया हुआ था। एक दिन हजूर मुर्शिद करीम ने मेरे साथ, मतलब ऐसे वॉक करते हुए मुझे साथ लिए हुए, जब मुराकबाल में दाखिल होने लगे तो इस दरख्त को देख के कहने लगे, पता नहीं कैसे कैसे लोग यहाँ आते हैं, इस बेचारे का क्या अशर हो गया क्या मतलब था? वो दरख्त की बातनी कैफियत जो लोगों की नेगेटिविटी की वजह से क्या हो गई थी, मुरझा गया था, उसको देखकर उन्होंने उसका रीजन भी बताया कि इंसानों की पेचीदा फिक्री, पेचीदा जहन, जब वो यहां आते हैं और उनके अंदर तमा, लालच और बुगज, हसद और पता नहीं क्या कुछ भरा होता है, तो ये दरख्त बेचारा वो देख देख के परेशान होके खुशक हो रहा है। गौर करें क्या हुआ कि जब हम अपनी, पहले तो अपनी जात को समझेंगे ना, अपने आप को समझेंगे, उसके बाद ये हमें वकूफ हासिल होगा कि और चीजें कैसा फील कर रही हैं। यही बात हज़रत सुलेमान के बारे में फरमाई कि उन्हें परिंदों की बोली आती थी। क्या मतलब? वो परिंदों की जबान समझते थे। क्या मतलब भाई? उनके एहसासात और कैफियात उन पे नशर होती थी, या जो भी वो सोचते थे या वो जो कहना चाहते थे वो अपने जबान में, अपनी अपने जहन में कहते थे, और वो हजरत सुलेमान उसको, मतलब उसका वकूफ हासिल कर लेते थे, यानी उसकी समझ हासिल कर लेते थे। तो ये बात वाज़े हो गई, बातनी कैफियत से क्या मुराद? देखे ना, आप समुंदर को देखते हैं, अब हम सतही तौर पे देख रहे हैं समुंदर, बाज़ों का तो आप कहते हैं आज समुंदर बड़े जोश में, आप क्या कह रहे हैं? समुंदर की बातनी कैफियत की तरफ इशारा फरमा रहे हैं ना। इसी तरह देखे ना, हर जर्रे की, यानी कि जहन को फैलाएं, हम सिर्फ एक इंसान की बात करने बैठ जाते हैं, यहां पे کیا لفظ استعمال کیا حضور نے؟ ہر ذرے کی. جی
تھینک یو سر.
موسٹ ویلکم موسٹ ویلکم. جی
السلام
علیکم. جی وعلیکم السلام.
سر یہ رویا کی جو صلاحیت ہے کس طرح بیدار کر سکتے ہیں؟
یہ رویا کیسے کسے ہیں رونے والوں کو وہ بہت رویا کیا مطلب آپ ہمارے ہاں تو ہم نے رونے پیٹنے کی صلاحیتوں کو بیدار کیا ہوا ہے. یہ جو رویا یہاں لکھا ہے اس کا تو ہمیں وقوف ہی نہیں ہے. جب آپ سو جاتے ہیں تو آپ کے اندر کا انسان جن صلاحیتوں سے آراستہ ہے جب وہ ان سے کام لینا سیکھ جاتا ہے یا ان کا شعور اسے ہوتا ہے کام تو وہ کرتا ہے. یہ بات قانوناً سن رکھیں سب لوگ, ہر بندہ خواب ضرور دیکھتا ہے لیکن یاد نہیں رہتے. یاد نہ رہنے کی وجہ کیا ہے کہ شعور تھک جاتا ہے. ہم جن تھاٹس میں انوالو رہتے ہیں وہ ہمارے شعور کو تھکا دیتے ہیں, اتنا تھکا دیتے ہیں کہ وہ جب خواب میں جاتا ہے تو وہ انٹرسٹڈ ہی نہیں ہوتا کہ جو میں اسے یاد رکھوں یا اس پہ توجہ دوں. دیکھیں نا بے توجہ ہی کیا ہے, بے توجہ ہی اصل وجہ ہے کہ ہم اپنی اس صلاحیت سے آشنا نہیں ہیں. حضور قلندر باب اولیاء نے مثال دی ہے اسی کتاب میں, کیا کہ آپ گھر سے بازار گئے, دکان پہ کھڑے ہیں, کسی نے پوچھا راستے میں کیا دیکھا, آپ کہتے ہیں میں نے کوئی زیادہ دھیان نہیں دیا, حالاں آپ سڑک سے گزر کے گئے ہیں, ہر بندہ ہر گزرتی گاڑی آپ کے نظروں سے گزری ہے لیکن آپ نے توجہ ہی نہیں دی. ہاں یا نہیں؟ یعنی بیداری میں بھی اگر ہم توجہ نہیں دیتے تو بہت سارے ایونٹس جو ہیں وہ ان نوٹسڈ گزر جاتے ہیں. ہاں یا نہیں؟ بالکل اسی طرح جب رویا کی صلاحیتوں کی بات آئے گی تو سارا کھیل ہے توجہ کا. جب ہم توجہ دینا سیکھ لیں گے تو کیا ہوگا, جیسے بیداری میں آپ جب چیزوں کو دھیان سے نوٹ کرتے ہیں تو رفتہ رفتہ ذہن اتنا ٹرین ہو جاتا ہے کہ آپ کمرے میں داخل ہوتے ہی کہتے ہیں یہاں کوئی آیا تھا. میری والدہ کو یہ بڑا تھا, تم نے یہ کیا ہے کام, تو میں حیران ہوتا تھا کہ ان کو کیسے پتا چل جاتا ہے. وہ جو چھوٹا موٹا نشان رہ جاتا تھا نا میرے کارکردگی کا مائیں اس سے بھانپ لیتی ہیں نا, یعنی ان کا دھیان ہوتا ہے بچے میں اور اس کی حرکتوں پہ, لہٰذا وہ اس کو نوٹس کرتی. اسی طرح اگر ہمارا دھیان اپنے انر کے اصل انسان کی طرف, جس کا تذکرہ اس کتاب میں حضور فرما رہے ہیں کہ ہمارا منشا مقصد اس اصل انسان کا وقوف یا اس سے واقف کرنا ہے, ہونا ہے. یہ مادی جسم تو لباس ہے. یہ بات کہہ کر انہوں نے آپ کو توجہ دلائی کہ رویا کی صلاحیتوں کے مدارج ہیں. آپ کی توجہ کس درجے پہ اترتی ہے جب آپ اس مادی زون میں سو جاتے ہیں تو آپ کا ذہن جس زون میں کام کر رہا ہے اس کو اعراف کہتے ہیں. یہ جو نیند کے حواس میں ہمارا اصل انسان جس میں مثالی یا ذہن جن زونز میں کام کرتا ہے, ہمارا چونکہ دھیان نہیں ہے ادھر, بے توجہ ہی کا شکار ہے. آپ نے اتنا پیارا سوال پوچھا کہ جی اس کو کیسے بڑھائیں. دیکھیں یہ کتنی پیاری خواہش ہے, میں نے آپ کو ایک لفظ میں اس کا گر بتا دیا لیکن وضاحت میں تھوڑا جملے لمبے ہو گئے. اگر میں ایک لفظ کہہ دیتا جی توجہ دینے سے تو آپ کو سمجھ آتی, لیکن میں نے آپ کو یہ مثالیں دیں کہ توجہ کی بات، یہ ساری باتیں حضور قلندر باب اولیاء نے اسی کتاب میں فرمائی ہیں کہ سارا کھیل توجہ کا ہے، آپ کا دھیان کدھر ہے؟ وہ کیا کہتے ہیں، پلٹ تیرا دھیان کدھر ہے؟ تو یہ بات واضح ہو گئی آپ کو کہ سارا کھیل دھیان دینے کا، اگر آپ توجہ دیں گے۔ میں آپ کو ایک مثال دے دیتا ہوں اور ایک مشق بتا دیتا ہوں، اگر آپ یہ کریں گے تو اس سے بڑا فائدہ ہوگا۔ کیا؟ آپ اپنے سانس پہ توجہ رکھیں، سانس لیں تو پورا لیں، اور جب ایکزیل کریں تو پورا ایکزیل کریں۔ یہ اس کے کتنے بینیفٹس ہیں؟ سب سے پہلا تو یہ کہ آپ کے بدن میں آکسیجن کی مقداریں پوری ہوں گی، آپ کے ذہن کو غور و فکر کے لیے جو مادی زون میں توانائی چاہیے وہ بھی دستیاب رہے گی، جب وہ ملے گی تو پھر آپ فوکسنگ بھی کر سکیں گے۔ جب آپ کو پریکٹس ہو جائے گی اپنے سانس پہ فوکس کرنے کی، تو آپ ہر چیز پہ فوکس کر سکیں گے یا نہیں؟ کتنی آسان مشق ہے۔ دوسری جو ہے وہ ول پاور بڑھانے کے لیے، یہ میں نہیں کہہ رہا، یہ حضور مرشد کریم نے کتاب قلندر شعور میں دو چیپٹر لکھے ہیں سانس کے بارے میں، یہ اس کا میں نے خلاصہ آپ سے عرض کر دیا۔ کیونکہ یہ صلاحیتوں کو بڑھانے کے لیے سب سے ضروری کیا ہے، ہم اس مادی زون میں اگر ہیں تو کیوں ہیں؟ کیونکہ ہم سانس لے رہے ہیں۔ اگر ہمارا میرا سانس بند ہو جائے تو کیا کہیں گے آپ؟ آپ مجھے لاش کہیں گے، آپ مجھے میت کہیں گے، مقصود صاحب تو نہیں کہیں گے، کہیں گے بھی لاش کو لے کر آؤ، جنازہ میت نکالو باہر، یہی کہیں گے نا، یہ تھوڑے کہیں گے مقصود صاحب کو اٹھا کے لا۔ غور کریں، ہم سانس لے رہے ہیں تو زندہ ہیں، تو بھائی پورا لو، پورے زندہ رہو۔ بھئی آپ یاہیو یا قیوم کا ورد کر رہے ہیں تو آپ کو کہا جاتا ہے سلسلے کے اسباق میں کہ اسے لمبی ردھم کے ساتھ کہیں، کیوں؟ تاکہ سانس آئے۔ حکمتیں دیکھیں، ہر بات کے پیچھے کیا حکمت ہے۔ جب آپ کی توجہ سانس پہ رہے گی اور مستقل رہنا شروع کر دے گی تو آپ دیکھیں گے کہ کیا چمتکار ہوتے ہیں آپ کے ساتھ۔ دوسری جو ایکسرسائز حضور مرشد کریم نے بتائی تھی وہ یہ ہے کہ کوئی ٹیبل پہ 3-4 فٹ کے فاصلے پہ سفید کاغذ پہ یا کسی سفید چیز پہ یا بال پہ ایک سیاہ نقطہ یا نیلا یا سرخ، جو بھی آپ کو رنگ اچھا لگے، اس کا ایک نقطہ بنا لیں اور اس کو پلک جھپکائے بغیر دیکھیں، اور فرمایا کہ 5 منٹ آنکھوں سے پانی بہتا ہے، آپ نے ریزسٹ کرنا ہے کہ پلک نہ جھپکے۔ یہ پلک نہ جھپکنا کیا ہے؟ آپ اپنی ول پاور کو ڈیولپ کر رہے ہیں۔ یہ سانس لینا کیا ہے؟ ول پاور بھی ڈیولپ ہو رہی ہے اور ساتھ میں آکسیجن بھی فراہم ہو رہی ہے۔ جب آکسیجن پوری ہوگی تو آپ صلاحیتوں کا بھی استعمال کریں گے، ساتھ میں دھیان رکھنا بھی آ رہا ہے، فوکس کرنا۔ اب دیکھیں نا کتنی پیچیدہ یہ جملے ہم نے بنائے ہوئے ہیں کہ بڑا مشکل ہے۔ کیا مشکل ہے بھائی؟ سانس لیتے ہو، ویسے بھی لیتے ہو، ذرا دھیان سے لے لو بھائی۔ ہر وقت پلکیں پٹ پٹا رہے ہیں، اس کو روک کے دکھاؤ کتنا زور لگتا ہے۔ یہ زور لگانا کیا ہے؟ یہ آپ اپنی صلاحیتوں کا استعمال ہی تو شروع کر رہے ہیں، اس کی مشق ہی تو کر رہے ہیں۔ کریں، بسم اللہ کریں۔ ٹھیک ہو گیا؟
جی سر،
میں نے
جو رویا کی مدارج ہے سر، یہی 4 نہریں ہیں؟
نہیں، 4 تو نہیں ہے، 6 درجے بتائیں۔
یہی
نہریں اور چیز ہے، وہ جو ہیں وہ وہمہ خیال تصور اور احساس ہیں۔ یہ جو 6 درجے ہیں، 6 تنزلات ہیں، اسی کو قرآن نے 6 ایام کہا ہے۔ یہ 6 درجوں کو لطائف کہہ کے اس تصوف میں پڑھایا گیا، کیونکہ وہ سینہ بسینہ علم چلتا تھا نا، تو انہوں نے اپنی ٹرمنالوجی ایجاد کی ہوئی تھی۔ وہ बात वही बता रहे हैं, लेकिन लोग क्या हुआ है वो टर्मिनोलॉजी के चक्कर में वो बेचारे बिल्कुल ही पजल हो गए, लोगों को समझ ही नहीं आ रही। हजूर कलंदर बाबा औलिया ने स्त्री कर दिया कि भाई सामने की बात है, ये चार नहरों से मुराद है वहमा ख्याल तसव्वुर और एहसास। तसव्वुफ में इसके नाम लिए जाते हैं तसरीद तजरीद और तशहीद और तजहीर। उसके बाद बताया कि ये छह बनावटें हैं, जब वहमा ख्याल बनता है तो ये एक बनावट है, इसी को एक लतीफा कहा है। जब ख्याल तसव्वुर बनता है तो ये दूसरी बनावट है, इसी को दूसरा लतीफा कहा है, ये भी एक लतीफा है। ये छह लतीफे हैं, ये वो लतीफे नहीं है जिनको सुन के आप हंसते हैं। क्या मतलब हुआ? फिर जब आपका तसव्वुर एहसास बनता है तो ये तीसरा लतीफा हुआ। जब एहसास को आप इंजॉय कर लेते हैं, उसका प्रैक्टिकल देख लेते हैं, उसका मजहर बन उसे फील कर लेते हैं, एहसास यानी फील करना, जब वो सारा कुछ हो जाता है तो ये वापस एहसास जो है तसव्वुर बनता है। ये है चौथी बनावट। तसव्वुर जो है वो ख्याल बनता है, ये पांचवी बनावट है। और ये जब ख्याल वापस वहमे के दर्जे पे पहुंचता है तो ये छठी बनावट है। इसी को छह लताइफ का है, इसी को छह तनजलात का है, इसी को सित्तत अय्याम का है। क्लियर हो गई बात?
जी सर, शुक्रिया।
इसकी मजीद अगर देखना हो ना तो शरह लौह कलम में हजूर मुर्शिद करीम ने जदवल दिए हैं। जदवल यानी वो टेबल्स बनाकर ऊपर नहरों के नाम लिख के नीचे उनके और जितने नाम हैं वो सारी इस्तलाहें लिख दी हैं। तो वो असल में एक ही बात को कई नामों से पुकारा गया, ये है। तो कंफ्यूज नहीं होना, मैंने ये बात इसरार से कही है कि आपने लिंकअप करना सीखना है। कौन सी चीज किसके साथ है, असल मतलब क्या है? जैसे अब साबिता कहा तो इससे मुराद इल्म है, इसी का नाम रूह आजम है। आयान कहा तो ये फिकर है। मैं नहीं कह रहा, ये हजूर कलंदर बाबा औलिया ने इसी किताब में वाजे किए है, लेकिन चूंकि वो पेचीदा टर्मिनोलॉजी को वो साफ कर रहे थे, हमें उसमें नहीं उलझना। उन्होंने साफ किया, हम फिर वहीं सर घुसेड़ रहे हैं। उन्होंने हमारी तवज्जो इस तरफ दिलाई कि ये सात चीजें हैं, इन्हीं की तकरार है, इसी को कुरान ने सबे मिनल मिसानी कहा है, इसी सात चीजों पे पूरी किताब लौह कलम बेस कर रही है, और इसलिए कर रही है कि आप वही तक पहुंचें, शऊर से निकलें, इल्हाम तक पहुंचें। ये किताब जो है इल्हामी तर्जों में लिखी गई है। इल्हाम को समझेंगे तो फिर आप इस काबिल होंगे कि आप वही को अब्जॉर्व कर सकें, या वही तक पहुंच सकें, या वही को समझ सकें। अब ये भी तीन चीजें, तो जहां तीन का तस्कर आएगा वहां पे क्या इसी को रूहे हैवानी, रूहे इंसानी, रूहे आजम कह दिया, यहां पे साबिता आयान और जवैया कह दिया। लेकिन असल में ये क्या है, वो उन्होंने फरमा दिया कि ये इल्म फिकर और अमल के नाम है। तो जवैया क्या हुआ? अमल। आयान क्या हुआ? जहां फिकर काम कर रही है। और साबिता क्या हुआ? जहां इल्म काम कर रहा है। अब इल्म में मौजूद है वो मजमून, फिकर जब उसकी तरफ मतवज्जो होगी तो देख लेगी, जब उसे अमल करेगी तो वो मजमून बन जाएगा, लिख लेगा। ये है सारा राज, कितना आसान हो गया। ये अब ज्यादा पेचीदा हो गया।
थैंक यू सर, बहुत शुक्रिया।
आपका शुक्रिया जी। काफी है या है कोई और सवाल?
सर मेरा एक और सवाल था,
इरशाद
बता दें। जो हजरत यूसुफ अलैहिस्सलाम के
واقعے میں ہے کہ وہ کسی آدمی نے دیکھا خواب، اور ہم جیسا عام آدمی ہوتا تو وہ تو یہ کہتا ہے کہ ایسے خواب و خیال ہے یہ وہ، لیکن حضرت یوسف علیہ السلام نے اس کی توجیہ بتائی کہ مطلب اس کا یہ ہے. کیا وہ یہی کشف الجو تھا کہ یعنی انہوں نے پتہ چل گیا کہ ایسا ہوگا؟
قرآن نے اس علم کو جو حضرت یوسف کو دیا گیا اس کا نام تاویل الاحادیث بتایا ہے. یعنی جو بھی اب ذہن میں دیکھیں، حضور مرشد کریم نے کیا کہا کہ غیب میں مظہر، لفظ کیا ہے؟ ایک چیز غیب میں مظہر ہے، شعور اس کا وقوف حاصل کرتا ہے. یہ بھی آپ نے پڑھا نا، یہ میسج میں نے کیوں اتنا ایمفیسائز کیا کہ اس میں ہمارے سینکڑوں سوالوں کے جواب پوشیدہ ہیں. ہاں یا نہیں؟ جی کیا ہوا کہ رویا کی صلاحیتوں کے جس بھی درجے پہ تھے، وہ رویا کی صلاحیتوں کے جس بھی درجے پہ تھے انہوں نے استعمال کر کے دکھایا. ٹھیک ہو گیا؟ یہ جو تعبیر ہے نا، خواب کی تعبیر، تعبیر کا مطلب ہے کہ ہم خواب کے نقوش کی وضاحت کرتے ہیں کہ آپ کے شعور نے اطلاع کو کیا معنی پہنائے، اصل اطلاع کیا تھی اور آپ کے ذہن نے اس کو کیا معنی پہنائے. دیکھیں نا، ایک اطلاع آئی آپ کو، وہ اطلاع وہاں پہ تصویری صورت میں دیکھی. اب وہ بندہ جس کے حواس کی رفتار آپ کے حواس کی رفتار سے زیادہ ہوگی، وہ کیا کرے گا؟ وہ جب اس پہ توجہ دے گا تو اس کے ذہن میں اللہ بتا دے گا اس کو، یا اس کا ذہن وہاں تک پہنچ جائے گا کہ اصل اطلاع کیا تھی. اور وہ اس بندے نے کس صورت میں دیکھی، کس شکل و صورت کے ساتھ دیکھی، اس کا نام انٹرپریٹیشن ہے، اس کا نام ہے تاویل الاحادیث. تو حضرت یوسف کو یہ صلاحیت، یہ جو خواب کا تعبیر کا علم ہے، یہ جس بھی بندے کو حاصل ہوتا ہے یہ انہی کی نسبت سے حاصل ہوتا ہے، کیونکہ یہ چیپٹر اللہ نے انہی کو سکھایا تھا. علم نبوت کے 40 چیپٹر ہیں نا، 40 ابواب ہیں، تو ہر نبی نے کسی نہ کسی ایک یا دو چیپٹرز کو پڑھایا ہے. لیکن ہم نے کیا سمجھا کہ وہ معجزے دکھا کے چلے گئے. تو یہ جو تاویل الاحادیث کا علم تھا، یہ اصل وہ بات ہے جس کے تاویل کرتے تھے. دیکھیں اسی لفظ میں بہت راز چھپے ہوئے ہیں کہ تاویل کیسے کرتے تھے، کس کی؟ حادثے کی. لفظ حدیث سے کہی ہوئی بات نہیں ہے، حدیث سے مطلب ہے کوئی چیز جو وقوع پذیر ہو چکی ہے. اب وہ وقوع پذیر شعور میں ہوا ہے، بیداری میں ہوا ہے، یا خواب میں ہوا ہے، لا شعور میں ہوا ہے. اب اس وقوع کی حکمت بتانا، اس کا نام ہے تاویل الاحادیث. اگر ہم غور و فکر کریں گے تبھی یہ باتیں سمجھیں گے، جب سمجھیں گے تو پھر سیکھنے کو بھی جی چاہے گا، جب سیکھنے کو چلیں گے تو پھر توجہ دینی پڑے گی، توجہ دیں گے تو سیکھتے چلے جائیں گے. سمپل ہو گیا؟
ساری بات
اب توجہ کی کہ آپ نے دیکھے نا، ایک بچہ ڈاکٹر بننا چاہتا ہے، ٹارگیٹ آ گیا اس کے ذہن میں، اگر وہ اس کو توجہ نہیں دے گا تو وہ ڈاکٹر بن جائے گا؟ کیوں جی؟ بن جائے گا؟
نہیں
सीधी सी बात है, हर चीज देखें, दुनिया का हर काम जब तक हम तवज्जो नहीं देते कर नहीं पाते, हाँ या नहीं? और हम चले हैं अल्लाह की बात को समझने और चाहते हैं कि बगैर तवज्जो दिए सिर्फ आ गई पढ़ते रहें और हमें सब कुछ समझ आ जाए। हम जो पढ़ रहे हैं उस पे ध्यान नहीं है। लोग बुरा मना जाते हैं कि जी आप मजाक उड़ाते हैं, मैं कहता हूं नहीं, ठीक है आप लगे रहे, ध्यान नहीं देते। खलासा कलाम क्या हुआ? सारा खेल ध्यान का, तवज्जो का। मुराकबा क्या है? प्रैक्टिस है। किस चीज की? तवज्जो को इस्तेमाल करने की, अपने जहन में आने वाले ख्यालात को हैंडल करना, उन इसी को गौर फिक्र कहते हैं। ठीक हो गया जी? काफी है मेरा ख्याल है। या है कोई और सवाल? चलें ठीक है फिर, अल्लाह हाफिज।
बहुत शुक्रिया
आपका, शुक्रिया, अल्लाह खुश रखे, बहुत नवाजिश, अल्लाह हाफिज़।